अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जको बिहानको पश्चिम डायरीमा टेकेन्द्र बस्याल र सावित्री गिरीको हार्दिक स्वागत छ। पश्चिम नेपालका प्रमुख खबरहरूको संगालो पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
मुख्य खबर शीर्षकका साथमा एनआईसी एसिया बैंक लिमिटेड। एनआईसी एसिया
बैंक पनि साथी पनि।
नेपालगञ्जमा चार दलले मेयरमा उम्मेदवारी टुङ्ग्याए। नेपाली काङ्ग्रेस भने अझै अनिर्णित, काङ्ग्रेसको रोचक प्रतीक्षा।
बर्दियामा 33% महिला सहभागिताको कानुनी व्यवस्था मिच्दै दलहरू दिनभरि भोकै बसेर कसरी भोट हाल्ने भन्ने बाँकेका मुस्लिम समुदायको चिन्ता।
दुर्गम क्षेत्रका उम्मेदवारले नुन र चामलको डिपो राखिदिने आश्वासन दिएर भोट माग्दै, प्युठानमा पनि दलहरू तीव्र प्रचारमा, झण्डाले सडक रङ्गिए।
र बाजुरामा फेरिँदै भोटेको परम्परागत पेसा, जाजरकोटको केन्द्रीय विद्युत प्रसारण लाइन अलपत्र।
भर्ना खुल्यो।
गुरुकुल सकर मन्टेश्वरी स्कुल एनसीसीएनचो कोहलपुर 2 मा प्ले ग्रुप नर्सरी एलकेजी युकेजी का लागि नयाँ भर्ना खुल्यो। मन्टेश्वरी तालिम प्राप्त शिक्षिकाहरूबाट मन्टेश्वरी विधिमा कक्षा सञ्चालन गरिन्छ। सिट सीमित छ। समयमै सम्पर्क राखी आफ्ना नानी बाबुहरूलाई सभ्य बनाई सुरक्षित भविष्य सुनिश्चित गर्नुहोस्।
सम्पर्क गुरुकुल सकर मन्टेश्वरी स्कुल एनसीसीएनचो कोहलपुर 2 बाँके। सम्पर्क नम्बर 081541132, 98 61 76 6001।
पश्चिम डायरीको सुरुमा मैदानमा उत्रिए उम्मेद्वार शीर्षकमा नागरिक पश्चिमेलीबाट खबर छ। नेपालगञ्जको प्रसङ्ग रहेको छ। जेठ 31 हुने स्थानीय तह निर्वाचनका लागि नेपालगञ्ज उपमहानगरपालिकामा अधिकांश दलले उम्मेद्वारीको टुङ्गो लगाएका छन्। काङ्ग्रेसले भने अझै अलमलमा परेको छ। एमाले, माओवादी केन्द्र, रापरपा नेपाल, लोकतान्त्रिक फोरम, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रवादी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायत दलले मेयर उपमेयर पदको टुङ्गो लगाएर निर्वाचन प्रचार प्रसारमा हुमिएका छन्। एमाले मेयर पदमा समसुद्दिन सिद्दिकी र उपमेयरमा शान्ति ढकाललाई अगाडि सारेको छ। उपमहानगरको वडा अध्यक्ष र वडा सदस्य पदका उम्मेद्वारको टुङ्गो आइतबार आजसम्म लगाउने तयारी रहेको जिल्ला सचिव रत्न खत्रीले बताउनु भएको छ। मेयर पदका उम्मेद्वार सिद्दिकी 2054 सालमा तत्कालीन नेपालगञ्ज नगरपालिकाको उपमेयर हुनुभएको थियो। मेयर र उपमेयर पदको उम्मेद्वार छनौटका लागि पार्टीको उपमहानगरपालिका कमिटी जिल्ला र प्रदेश हुँदै स्थायी कमिटीले टुङ्गो लगाएको एमाले बाँकीले जनाएको छ। नेकपा माओवादी केन्द्रले मेयर पदमा दामोदर आचार्य र उपमेयरमा कलामुन अन्सारीलाई उम्मेद्वार बनाएको छ। उपमहानगरपालिकाको कुल 23 वडा मध्ये करिब 5 वटा वडाको वडा अध्यक्ष र वडा सदस्यमा उम्मेद्वारको नाम टुङ्गो लगाउन बाँकी रहेको जिल्ला संयोजक आइपी खरेलले जानकारी दिनुभयो। काङ्ग्रेसले भने अहिलेसम्म टुङ्गो लगाउन सकेको छैन। सभापति किरण कोइरालाले 1-2 दिनभित्र मेयर उपमेयर वडा अध्यक्ष र वडा सदस्यको टुङ्गो लगाउने तयारी भइरहेको जानकारी दिनुभएको छ। रापरपाले मेयरमा पूर्व मेयर डाक्टर धवल शमशेर राणा र उपमेयरमा रमारानी वैश्य गुप्तालाई उम्मेद्वार बनाएर प्रचार प्रसार गरिरहेको छ। उक्त पार्टीले उपमहानगर क्षेत्रका सबै वडाका अध्यक्ष र सदस्य उम्मेद्वारको टुङ्गो लगाइसकेको जनाएको छ। नेपाल लोकतान्त्रिक फोरमले ऋतु साईलाई मेयर र मिस बाहुल हक अन्सारीलाई उपमेयर बनाएर अगाडि सारेको छ। जिल्ला अध्यक्ष फुलराम चौधरीले अधिकांश वडाका उम्मेद्वारको टुङ्गो लगाइसकेको र बाँकी 5 वडामा टुङ्गो लाग्न बाँकी रहेको जानकारी दिनुभएको छ। एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले मेयरमा जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य कृष्ण प्रसाद खरेललाई उम्मेद्वार बनाएको छ। एकीकृत रापरपाले उपमेयर लगायत 6 वटाको टुङ्गो लगाउन सकेको छैन भने राष्ट्रिय जनमोर्चाले मेयरमा कृष्ण राज पाण्डे र उपमेयरमा माला केसीलाई अगाडि सारेको छ। अर्जुन ओलीले नागरिक पश्चिमेलीमा लेख्नु भएको छ। यसैबीच नागरिक पश्चिमेलीमै कलेन्द्र सेजुवाल लेख्नुहुन्छ, नेपालगञ्ज उपमहानगरपालिकाको चुनावी मैदानमा उत्रिएका एमाले र माओवादी केन्द्रका प्रतिस्पर्धी काङ्ग्रेसबाट तय भएर आउने सम्भावित उम्मेद्वारहरूलाई रोचकताका साथ कुरेका छन्। नेपालगञ्जमा काङ्ग्रेसको रोचक प्रतीक्षा शीर्षकमा खबर लेख्नु भएको छ।
दोस्रो चरणको निर्वाचनका लागि चुनावी वातावरण बन्दै गएपछि मुस्लिम समुदायलाई भने कसरी भोट हाल्ने भन्ने चिन्ताले सताउन थालेको छ। मुस्लिम समुदायमा कठोर अनि निकै लामो पर्व मानिने रमजान आइतबारदेखि सुरु हुँदैछ। एक महिनासम्म दिनभर व्रत बसेर मुस्लिम समुदायले यो पर्व मनाउँछन्। यो समयमा उनीहरूले बिहान सूर्य उदाएपछि साँझ सूर्यास्त नहुँदासम्म मुखमा पानी समेत हाल्दैनन्। यो निकै कठोर एवं हाम्रो समुदायको पवित्र पर्व हो। बिहानदेखि सूर्य नअस्त हुँदासम्म पानी समेत नखाएर व्रत बस्नुपर्छ। धार्मिक नियम नै कडा हुन्छ, त्यसमा पनि हाम्रो समुदायमा अझै कडाई हुन्छ। नेपालगञ्जका व्यवसाय अब्दुल वाहिद मन्सुरीले भन्नुभयो, एकातिर देशमा चुनावको पर्व आएको छ, अर्कोतिर समुदायको यति ठुलो पर्व छ। मुस्लिम समुदायले भोट नहालेरै भए पनि रमजान भने मनाउँछन्। व्रत तोड्नु समुदायको लागि ठुलो अपराध जस्तै हो। बाँकीमा करिब 93,000 सङ्ख्यामा रहेका मुस्लिम समुदायबाट कति मतदाता छन् भन्ने संस्था समुदायगत तथ्याङ्क भने रहेको छैन। देशमा 20 वर्षपछि यो आएको मौकामा मुस्लिम समुदाय पनि सहभागी हुन चाहन्छन्, तर व्रत छोडेर भने होइन। आजको अन्नपूर्णमा गजेन्द्र बोहराले खबर लेख्नु भएको छ।
उता स्थानीय तह निर्वाचनको मिति नजिकै गर्दा प्युठानका राजनैतिक दलले प्रचारात्मक अभियानलाई बिस्तारै तीव्र बनाइरहेका छन्। सार्वजनिक स्थलमा दलहरूले आफ्नो पार्टीका झण्डा राखेर प्रचार प्रसार गरिरहेका छन्। जिल्लाका चोक चोकमा दल निकटका झण्डा गाडिएको छ। सार्वजनिक स्थलमा झण्डा राख्ने कार्यलाई जिल्लामा क्रियाशील सबै दलले अपनाएका छन्। व्यक्तिका निजी घर, सडक, पुल, प्रतीक्षालय, मन्दिर लगायतका स्थानमा दलले झण्डा राखेर प्रचार गरिरहेका छन्। जिल्लामा क्रियाशील सबै दलले निजी घर, सडक, पुल, प्रतीक्षालय, मन्दिर लगायत स्थानमा झण्डा राखेर चुनावमा प्रचार गरिरहेका छन्। झण्डाले रङ्गीय सडक शीर्षकमा केशर रोकाले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
यस्तै सुदूरपश्चिममा नुन चामल र रोजगारी मतदाताका रूपमा माग उठाइएको छ। मनोनयन दर्ताको दिन नजिकै आइसक्दा सुदूरपश्चिममा सहर बजारदेखि दुर्गम गाउँबस्तीमा चुनावी गतिविधिले व्यस्त छन्। दलका नेता कार्यकर्ता आफ्ना पक्षमा प्रचार गर्दै मतदाता आकर्षित गर्ने ध्यानमा छन्। यद्यपि दलहरूले अझै सबै उम्मेद्वार टुङ्गो लगाइसकेका छैनन्। सिफारिस गरेका उम्मेद्वार र कार्यकर्ता भने घर दैलो अभियानमा लागिसकेका छन्। बझाङमा अधिकांश उम्मेद्वार सडक, बिजुली, रोजगारी जस्ता सुविधा दिने बाचा गर्दै भोट माग्नमा व्यस्त रहेका छन्। यस्तै डोटीमा पार्टीको झण्डावाल गाडी गुडीको देखेर दिपायल बजारमा ज्याला मजदुरी गर्ने कृष्ण कामीलाई पनि उनीहरूसँगै चुनाव हिँडौँ जस्तो लाग्छ भन्नुहुन्छ। सँगसँगै हिँड्दा कतै पिउने भए पनि जागिर लगाइदिन्थे उहाँ बताउनुहुन्छ। त्यहाँ पनि नुन चामल र रोजगारी उम्मेदवारले पुरा गर्ने प्रतिबद्धता जनाएका छन्। कञ्चनपुर बैतडीमा पनि नुन चामल र रोजगारीको माग उठाएको छ। आजको कान्तिपुरमा खबर छ।
उता जेठ 31 हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण तौरले सम्पन्न गर्न अछामका राजनीतिक दलहरूले प्रतिबद्धता जनाएका छन्। सर्वदलीय बैठकबाट लोकतन्त्र स्थापित मूल्य मान्यता अनुरूप अस्वस्थ प्रतिस्पर्धा नगरी आम मतदातामा शान्तिपूर्ण तौरबाट चुनावी क्रियाकलाप सञ्चालन गर्न गराउन आफू भातृ संगठनहरूलाई निर्देशन दिने राजनीतिक दलहरूले प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारी शङ्कर बहादुर विष्टले जानकारी दिनुभयो। कान्तिपुरमा खबर छ। उता कान्तिपुरमै डोटीको खबर छ। टिकट वितरणमा ढिलासुस्ती गरेको भन्दै असन्तुष्ट पक्षले काङ्ग्रेस डोटीको पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्। 4 दिनदेखि टिकट वितरणका लागि गृह कार्य गरिरहेको जिल्ला नेतृत्व तालाबन्दीपछि छलफलमा बस्न सकेको छैन। कार्यालयको मूल ढोकामै तालाबन्दी गरेपछि पार्टीका तर्फबाट काङ्ग्रेस नेता योगेन्द्र शाहीले असन्तुष्ट पक्षसँग वार्ताको पहल गरिरहनु भएको छ।
यस्तै काङ्ग्रेस, एमाले र माओवादी केन्द्रले नगर सदस्यदेखि नगर प्रमुखसम्मको टिकट वितरणमा कम्तीमा 33% महिला सहभागिता गराउने कानुनी व्यवस्था मिचेका छन्। तिनवटै दलले महिलालाई टिकट वितरण गरेको प्रतिशतले हिसाब गर्दा 20% पनि सहभागिता भेटिँदैन। कम्तीमा 33% महिला प्रतिनिधित्व गराएर समावेशी नेतृत्व नारा लगाउन ठुला दल पछि पर्दैनन्। केही अवसर आएका महिला मैत्री बन्ने बाचा गर्दै तिनै ठुला दलले आफैले धम्काउने नारा विपरीत घन्काउने नारा विपरीत हिँडेका छन्। निर्मल घिमिरेले आजको नागरिकमा लेख्नु भएको छ। यस्तै नागरिकमै खबर रहेको छ। एउटै पदमा भिड्दै दाजुभाइ, धनगढी उपमहानगरपालिका 3 वडा अध्यक्षका लागि सहदर दाजुभाइ 2 पार्टीबाट चुनावी मैदानमा उत्रिएका छन्। काङ्ग्रेसबाट राजबहादुर एर र नेकपा माओवादी केन्द्रका सहदर भाइ बलबहादुर एर वडा अध्यक्षमा उम्मेदवारी दिनुभएको छ। यस्तै बर्दियामा पनि रहेको छ स्थानीय निर्वाचनको वडा उपाध्यक्षमा 2 फरक फरक पार्टीबाट एउटै उम्मेदवार बनेपछि आमा भने दुधारमा पर्नु भएको खबर आजको नागरिकमा रहेको छ। बर्दिया 2 सन्त कुमारी अधिकारीका 2 कृष्ण नेपाली काङ्ग्रेसका तर्फबाट र एमाले तर्फबाट कान्छो छोरा टङ्क वार्ड नम्बर दुईबाट चुनावी मैदानमा उत्रिनु भएको हो।
उता बर्दियाको राजापुर नगरपालिकामा स्थानीय तहको चुनावी रौनकले छोपेको छ। पार्टी प्रतिनिधि, स्थानीय तहका उम्मेद्वार सहित घर दैलो कार्यक्रममा नेता कार्यकर्ता लागेका छन्। राजापुर नगरपालिकामा ढिले गरी नगर प्रमुख, मेयर, उपमेयर, वडा अध्यक्ष सहित सबै सदस्यहरूको दलहरूले टुङ्गो लगाइसकेका छन्। यसैबीच एमाले निकट बुद्धिजीवी परिषद बाँकेजिन क्षेत्र नम्बर 4 इन्जिनियर विवेक लामिछानेको अध्यक्षतामा 9 सदस्य पदाधिकारी रहने गरी कमिटी निर्माण गरिएको छ। पश्चिम डायरीमा नेपालगञ्जमा फुलको बिहु टावर बनाउने एमालेका मेयर उम्मेद्वारका सपना।
यो शहरलाई एउटा फुल जस्तो हुन्छ नि, हामी एउटा नेपालगञ्जमा एउटा ठुलो टावर बनाएर स्थानीय मान्छेले पनि हप्तामा एक दिन, शनिबारका दिन अथवा छुट्टीका दिनमा ला जाउन त त्यहाँ घुम्न, हेर त नेपालगञ्ज कस्तो देखिन्छ। यो नेपालगञ्ज शहरलाई मैले फुल जस्तो बनाउन खोजेको।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
अन्तर्राष्ट्रिय प्रविधि र डिजाइनको साथमा टिसा ज्वेल्स एन्ड डायमन्ड्स प्रस्तुत गर्दछ पारम्परिक सुनका गहनाहरू।
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जित ज्वेलर्समा पनि। सम्पर्क नम्बर 081523128।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके, हाम्रा सेवाहरू
24 घन्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके,
फोन नम्बर 081414007 र 98482363899।
मोबाइल को कैमरा ले बिलिक का पारा वा जिलिक का पारा जे गरे नी धम्बोजी में छौ केरे
हो बन्या धम्बोजी में छौ चीर परिचित बागेश्वरी मोबाइल कर्नर छुस्स पस्यो जुनसुके मोबाइल हेरे जिलिक का पारे बागेश्वरी मोबाइल कर्नर का विशेषता त कति
बागेश्वरी मोबाइल का थप आकर्षणहरू।
सम्पूर्ण ब्रान्ड का मोबाइल एसेसोरीज, घडी, पेन ड्राइव, मेमोरी पाउनुको साथै रिपेयरिङ पनि गरिन्छ। विस्तृत जानकारीको लागि बागेश्वरी मोबाइल कर्नर, धम्बौजी नेपालगञ्ज, फोन नम्बर 98481446।
यो कृष्ण सार एफएम
94 MHz कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
निर्वाचनको मिति नजिकै गर्दा दलहरूले उम्मेद्वारी सार्वजनिक गरिरहेका छन्। पश्चिम डायरीमा हामीले निरन्तर उम्मेद्वारहरूसँगको कुराकानी समेटिरहेका छौँ। यसैबीच नेकपा एमालेका तर्फबाट नेपालगञ्जको मेयरका उम्मेद्वारका रूपमा छनौट हुनुभएका शमसुद्दिन सिद्दिकीलाई साथी माधव अधिकारीले सबैभन्दा पहिले ठुला दललाई टिकट हत्याउन पनि चुनाव जिते जस्तै हुन्छ है भनेर सोध्नु भएको छ।
एकदम मान्छे कार्यकर्ताहरू धेरै हुने, अब पार्टीको कार्यकर्तालाई तपाईँ होइन हो भन्ने कसैले सक्दैन। त्यो कुरा त पार्टीमा लागेको छ, संगठनमा काम गरिरहेछ। त्यस्ता व्यक्तिले त म टिकट मलाई चाहियो भने त तिनको माग त आस्वाभाविक भन्न मिल्दैन नि, तर एउटा लडाई त हुन्छ।
अब दलभित्रको लडाई त जित्नु भयो, नेपालगञ्ज जस्तो उपमहानगरपालिका यसभित्र मेयर बन्नलाई त धेरै मेहनत गर्नु पर्ला।
हेर्नुहोस्, नेकपा एमालेको एउटा पृष्ठभूमि छ। 2054 निर्वाचन जितेको नेकपा एमाले हो र नेपालगञ्ज नगरपालिकाको विकास गर्ने क्रममा त्यतिखेर नेपालगञ्ज नगरपालिका यो देशभरिकै नगरपालिकामा तेस्रो स्थान उल्छिना चाहिँ सफल भएको हो।
अब 54 कुरा 74 ल्याएर जोडे भने सम्भव होला त तपाईँलाई?
तपाईँ कुरा बुझ्नु पर्यो मेरो, 54 र 74 20 फरक भइसकेछ, 20 फरक भइसकेछ। यो 20 खाल्टो जुन खनिएको छ कर्मचारीको भारमा, यो जुन स्थानीय निकायको आज जनतालाई किन उत्साह छ तपाईँ त्यो पनि त बुझ्नुहोस्।
होइन, त्यसमा त दुई मतै छैन कि अब नेपालगञ्ज उपमहानगरपालिकामा चाहिँ मेयर चाहियो। तर म तपाईँलाई सोध्दैछु, तपाईँको पार्टी, तपाईँ को जित्ने आधार के हो, कसरी मेयर हुँदै हुनुहुन्छ? दलभित्र त जितेर तपाईँले आफ्नो उम्मेदवारी लिएर आउनुभयो, तर अब चाहिँ नेपालगञ्ज उपमहानगरपालिकाभित्रका जनताले तपाईँले जिताउनु पर्यो नि, त्यो आधार के हो तपाईँको?
त्यो तपाईँ हेरिराख्नु भएको छ, प्रत्येक कोण कोणमा, प्रत्येक चिया चियाको पसलमा, प्रत्येक ठाउँ ठाउँमा अब यो देश पनि एमालेमै छ, नेपालगञ्जलाई पनि एमालेमै बनाउनु पर्छ।
अब
सबै धर्मका मान्छे एक ठाउँमा मिलेर बसेका छन्।
मध्य मधेश र तराईमा नेकपा एमालेको भविष्य कस्तो हुँदैछ त्यो त केही दिनपछि थाहा होला। तपाईँले चुनाव जित्ने तपाईँका एजेन्डाहरू नेपालगञ्ज उपमहानगरपालिकाभित्र के हुन्?
नेपालगञ्ज नगरपालिकाले त्यो बोलेर मात्र हुँदैन, हामीले हिजो पनि काम गरेर देखाएका छौँ। अब मेरो भिजन छ यो नेपालगञ्ज नगरपालिका यहाँको प्रमुख समस्या अहिले ढल निकास र चाहिँ फोहोर व्यवस्थापन नै हो। दोस्रो कुरा के हो त, यो नेपालगञ्जका जुन अहिले नयाँ गाविसहरू जोडिएको छ, त्यो गाविसलाई यो नेपालगञ्जको हाइवेमा कम से कम प्रत्येक वडालाई यो नगरसँग जोडिदिने, यो मसँग योजना छ। यो सहरलाई एउटा फुल जस्तो हुन्छ नि, हामी एउटा नेपालगञ्जमा एउटा ठुलो टावर बनाएर मान्छे त्यो टावरमा चढेपछि त्यो तपाईँको पर्यटनको दृष्टिले पनि र स्थानीय मान्छेले पनि हप्तामा एक दिन शनिबारका दिन अथवा छुट्टीका दिनमा ल जाउन त त्यहाँ घुम्न, हेर त नेपालगञ्ज कस्तो देखिन्छ। यो नेपालगञ्ज सहरलाई मैले फुल जस्तो बनाउन खोजेको।
अब यो खाल्डो पनि छ, यहाँ जमेको पानी बाहिर फाल्न समस्या भएको सहरलाई अब कसरी टावर बनाएर फुल जस्तो बनाउनुहुन्छ? तपाईँ त खेलकुद विकास तर्फ जाने मान्छे, नेपालगञ्ज उपमहानगरपालिकाभित्र मेयर पदको लागि आउँदै हुनुहुन्छ, जनताले विश्वास गर्ला नभ तपाईँले यस्तै भनिरहँदा?
तपाईँले यो विश्वास गर्नुहोस्, म 1995 खेलकुदबाट सन्यास लिएको व्यक्ति हो र त्यो सँगै 98% मुस्लिम मत चाहिँ एमालेको पक्षमा गएको इतिहास छ नि यो नगरपालिका त्यतिखेर आउनको।
तपाईँको आधार चाहिँ मुस्लिम समुदाय नै हो भन्ने हो?
त्यस्तो होइन, चुनाव भनेको त एउटा धर्मबाट जोडेको हुन्न नि, त्यो त सबै समुदाय, सबै वर्ग, सबैको सहयोगले नै पार्टी अगाडि आउँछ, जनताले जुन आफ्नो प्रतिनिधिले चुनेर पठाउँछन्, र वास्तवमा देशमा जति जति बेला अप्ठ्यारो पर्यो दृढताको साथमा उभ्ने पार्टीको हो, जनताले यसले पनि त बुझेको छ नि।
होइन, अब जनताले धेरै बुझेको छन्, त्यसैले जनताले आफ्नो मत जाहेर गर्लान्। तपाईँ 2054 सालमा उपमेयर भइसकेको मान्छे, त्यति बेला नगरपालिका थियो, अहिले उपमहानगरपालिका भएको छ, वडा थपिएका छन्, जनसङ्ख्या बढेको छ,
भिजन नभएर तपाईँ चुनाव जित्नुहुन्छ?
यही भिजन मैले तपाईँलाई सोधेँ,
भिजन यो सहरको विकास
सबैले यही भन्छन्।
सबैले भनाइमा र मेरो भनाइमा फेरि फरक छ, हामीले प्रमाण गरेर देखाएका छौँ।
हामीले
अब आउनु दिनमा म नगरपालिकामा मेयर भएर पुगेँ भने तपाईँले यो सहरलाई, मैले भोटरलाई के भनेको छु त्यो पनि मेरो एउटा अनुरोध छ तपाईँसँग। म 5 सालमा कि त तपाईँसँग भोट माग्दै आउँदैन, जिते भने पनि म आउँदैन, हारे भने पनि म आउँदैन। यदि मैले विकासका क्रमलाई तीव्र रूपले बढाएँ भने त्यो जनताले त घरमै बसेर तपाईँ किन आउनुपर्छ, तपाईँ त घरमै बस्नुहोस्, हामी त तपाईँले संसदले खोजी खोजी भोट हाल्छन् नि।
त्यति धेरै सपना देखिरहनु भएको छ?
सपना होइन, यो हकिकत हो।
तपाईँ नेपालगञ्ज उपमहानगरपालिकाको एमालेबाट उम्मेदवार, तपाईँको मुख्य प्रतिस्पर्धा कोसँग हुन्छ?
तपाईँको अगाडि नै छ, यो देशभरि तपाईँ हेलिराख्नु भएको छ, त्यो तपाईँलाई लुकी छुपी छैन। यहाँ प्रतिस्पर्धा भनेकै एमाले र काङ्ग्रेसको हो, अरू यो व्यक्तिको नाममा अनि हिजोको चाहिँ त्यो सत्ता पक्षको धाकधम्की देखाएर हुनेवाला केही छैन।
नेकपा एमालेका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकाका मेयर उम्मेद्वार शम्सुद्दिन सिद्दिकी र माधव अधिकारी, अब अन्य खबर, विधिको शासन भएपछि मात्र मानवाधिकारको प्रत्याभूति हुने सम्बद्ध सरकारवालाहरूले जोड दिएका छन्। राष्ट्रिय मानवाधिकार आयोगको 17 वार्षिक उत्सव कार्यक्रममा बोल्ने विभिन्न सरकारवालाले यस्तो कुरामा जोड दिएका हुन्। उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलास वरिष्ठतम न्यायाधीश विष्णुदेव पौडेलले मानवाधिकारको सम्मान र संरक्षण र प्रत्याभूतिका लागि सम्पूर्ण सरकारवाला निकाय एकजुट भई कानुनी शासनका लागि आवाज उठाउनु पर्ने बताउनु भयो। यस्तै बाँकेका प्रमुख जिल्लाधिकारी रविलाल पन्थले प्राकृतिक न्यायको सिद्धान्त अनुसार आयोगले आफ्नो भूमिका निर्वाह गर्न नसकेको र आगामी दिनमा आयोगले पीडित र आरोपी दुवै पक्षलाई निष्पक्ष सुनवाईको मौका दिनुपर्ने बताउनु भयो। विधिको शासनमा मात्र मानवाधिकार प्रत्याभूति हुन्छ, आजको सद्भावमा खबर छ।
जाजरकोट सदरमुकामवासी अध्ययारोमा बस्न बाध्य भएका छन्। जिल्ला सदरमुकाम खलङ्गामा केन्द्रीय विद्युत प्रसारण लाइन जोड्ने कार्य अलपत्र परेको छ। सम्बन्धित निकायको उदासीनता र ढिलासुस्तीले जिल्ला सदरमुकाम 3 वर्षदेखि नै विद्युतको केन्द्रीय ग्रिडबाट जोडिसक्नुपर्ने अहिलेसम्म पूरा हुन सकेको छैन। गत फागुनमै जिल्ला सदरमुकाममा बिजुली पुर्याउने उद्घोष गरेको विद्युत प्राधिकरणको काम रुकुमको सरजारीमा बिजुली बालेपछि अलपत्र परेको हो। जाजरकोट सदरमुकामका लागि ल्याइएको बिजुली ऊर्जा मन्त्रीले आफ्नो गाउँ झिलिमिली पारेको स्थानीयवासीले आरोप लगाएका छन्। नरेन्द्र निर्माण सेवा काठमाडौँको लापरवाहीले सुर्खेतको राकमदेखि कुदुसम्म पोल गाड्ने र तार तान्ने काम छ वर्षदेखि ढिलाइ भएको खबरसहित जाजरकोटको केन्द्रीय प्रसारण लाइन अलपत्र शीर्षकमा राजेन्द्र कार्कीले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
हिउँदमा बेसी र बर्खामा लेख गर्ने भोटे जनजातिको परम्परागत पहिचान दिने जातिगत पेसा भेडा च्याङ्रा पाल्नु, नुन चामल ढुवानी गर्नु र उनको उत्पादन गर्नु हो। तर पछिल्लो समय उनीहरूको जीवनशैली फेरिएको छ। बढ्दो वन विनाश र चरित्रणको समस्याले पशुपालन व्यवसाय नै धरापमा परेपछि भोटे जनजाति फरक पेसा र व्यवसायतिर लागेका छन्। पशुपालनबाट जीवन निर्वाह गर्न नसकिने हुँदा व्यवसायको सिप सिक्नु परेको उनीहरूको भनाइ छ। आजको नागरिकमा कृष्ण ओलीले बाजुराबाट खबर लेख्नु भएको छ। यस्तै जुम्लाको खबर रहेको छ, दुर्गममा नमुना स्याउ नर्सरी, साबिकको मालिक ठाँडा गाविस एक पुरु गाउँका रामबहादुर बस्नेत स्याउको नर्सरी उत्पादनमा व्यस्त हुनुहुन्छ। उहाँ नर्सरीमा उत्पादित स्याउ बिरुवाको गोडमेल, सिँचाइ र मल खाद्य व्यवस्थापनमा लाग्नु भएको छ। जुम्लामा स्याउको सम्भावना निकै बढिरहेको र स्याउको निरोगी बिरुवा उत्पादन गरेर व्यावसायिक स्याउ किसानको पहिचान बनाउन उहाँ हौसिनु भएको छ। आजको कान्ति नागरिकमा खबर छ।
डाक्टर गोविन्द केसीले हिजोदेखि दाङमा गर्ने भनिएको अनसन रोक्नु भएको छ। स्वास्थ्य मन्त्री गगन थापाले दाङका प्रमुख जिल्ला अधिकारी र जिल्लाका चिकित्सकको आग्रहपछि केसीले अनसन रोक्नु भएको हो। प्रदेश नम्बर 5 को मेडिकल कलेज दाङमा स्थापना गर्ने प्रक्रिया अघि बढिसकेको र डाक्टर केसीका माग तत्काल कार्यान्वयन गर्ने स्वास्थ्य मन्त्री थापाले प्रतिबद्धता जनाएपछि डाक्टर केसीले आज दिउँसोसम्मका लागि अनसन रोकिएको जनाउनु भएको छ। गोपाल शर्माले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा नेपालगञ्जको फोरलेन सडक अपुरो अधुरो हुनुमा कमजोरी कसको?
सबैभन्दा पहिला हाम्रो सरकारलाई नै दोष दिन्छु। किन भन्नुहुन्छ भने जब सरकारले ठेक्का दिइसकेपछि त्यसको अवलोकन गर्नु पर्यो, सम्बन्धित निकायलाई त्यहाँको परीक्षण गर्न पठाउनु पर्यो, खै त।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
त्यो जय बागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे
हो? त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98 84 53 523।
स्थानीय तह निर्वाचन किन?
स्थानीय शासन सञ्चालनका लागि आफूले चाहेको योग्य प्रतिनिधि छनौट गर्न,
स्थानीय तहदेखि नै समावेशी लोकतन्त्रको अभ्यासलाई संस्थागत गर्न,
स्थानीय नीति कानून नियम तर्जुमा र विकास निर्माण प्रक्रियालाई गति दिन र स्थानीय तह सेवालाई प्रभावकारी बनाउन,
त्यसैले स्थानीय तह निर्वाचनमा मतदान गरौँ।
तपाईँ हाम्रो ठाउँमा मतदान गर्ने मिति यही ज्येष्ठ 31 गते
बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म।
याद राखौ,
निर्वाचनमा हरेक मतदाताले 7 जना प्रतिनिधि चुन्नु पर्छ।
स्वस्तिक छापले मात्र मत संकेत गर्नु पर्छ। छाप लगाउँदा उम्मेदवारको चिन्ह रहेका कोठा भित्र पर्ने गरी लगाउनु पर्छ।
आफ्नो मतदान केन्द्रको अग्रिम जानकारी लिई मतदाता परिचय पत्र अनिवार्य साथमा लिई समय भित्र मतदान केन्द्रमा पुग्नुहोस्।
ज्येष्ठ नागरिक, अपाङ्गता का व्यक्ति, गर्भवती महिला, अशक्त, बिरामी, काजक्रियामा बसेका मतदाताका लागि प्राथमिकताका साथ मतदान गर्ने व्यवस्था गरिएको हुन्छ।
USAID को आर्थिक सहयोग, IFS नेपालको प्राविधिक सहयोग र ग्रामीण महिला उत्थान केन्द्रको कार्यान्वयनमा जारी सन्देश।
आफ्नो प्रतिनिधि आफै चुनौ, आफ्नो मताधिकारको सदुपयोग गरौ।
यो कृष्ण सार FM
94 MHz कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर। नेपालगञ्जको फोरलेन सडक निर्माण भएको छोटो समयमै खाल्डाखुल्डी परेको छ, जसका कारण यात्रुहरू समस्यामा परेका छन्। पर्याप्त मात्रामा लगानी र समय खर्चिँदा पनि नेपालगञ्जको फोरलेन सडक अपुरो र अधुरो हुनुमा कमजोरी कसको हो त? सुनौ साथी सम्बुधारूले सङ्कलन गर्नुभएको विभिन्न क्षेत्रका व्यक्तिहरूको भनाइसहितको नागरिक आवाज।
सिद्ध बोगटी हो। साँच्ची नै भन्ने हो भने तपाईँको चाहिँ सबभन्दा पहिला त ठेकदारकै कमजोरी हो। अब अहिले तपाईँको रोड बनेको तपाईँको दुई चार महिना भएको छैन, खाल्टाखुल्टीहरू बढ्ने हरेक खालको त्यस्तो समस्याहरू देखिराखेको छ सबै। अब हामी नेपाली वासीले सबैले अब देखिराखेका छौँ भनौँ न यसमा
यदि नै उपाने यसमा सबै पक्षको कमजोरी देखिन्छ। सम्बन्धित निकायमा अब सरकारी पक्ष मध्ये जस्तो नगरपालिका, सडक डिभिजन कार्यालय, अनि त्यसपछि जिल्ला प्रशासन कार्यालय र अनि सम्बन्धित जीविस अनि यसको जिम्मा बनाउने जिम्मा लिने ठेकेदारहरू पनि।
बुद्धिबहादुर विके, फोर लाइन राजादेखि जमुनासम्मको सडक खण्ड कमजोर हुनुमा, नराम्रो, अझै अधुरो, अपुरो हुनुमा पहिलो त अब ठेकेदार कम्पनीको नै कमजोरी हो। ठेकेदार कम्पनीले ठेका लिइसकेपछि उसले सही समयमा र सही उसमा बनाउनु पर्ने हो, तर त्यति बनाउन नसकेर उसले अधुरो अपुरो छोडेर बस्दा पनि त्यसलाई कुनै कारवाही नहुनु, त्यो सम्बन्धमा कुनै अहिले बनाउने तर्फ पहल नगर्नु, सम्बन्धित नियामक निकायहरू राम्रोसँग हेरेर उसलाई कार्यान्वयन त्यसलाई बनाउनलाई लगाउनु पर्ने हो।
म भरत कढाई, सबैभन्दा पहिला हाम्रो सरकारलाई नै दोष दिन्छु। किन भन्नुहुन्छ भने जब सरकारले ठेक्का दिइसकेपछि त्यसको अवलोकन गर्नु पर्यो, सम्बन्धित निकायलाई त्यहाँको परीक्षण गर्न पठाउनु पर्यो। खै त
सुदीप शर्मा, निर्माण गर्ने पक्ष अब खास गरी अब नेपाल सरकारले हेर्नुपर्ने दायित्व यो नेपाल सरकारको पनि हो। दोस्रो कुरा अर्को, अब हामी स्थानीयको पनि हो, सबैको चाहिँ दायित्व उत्तिकै छ, तर पनि अब प्रशासनिक दृष्टिकोणले यसको चाहिँ नैतिक जिम्मेवारी लिनुपर्ने नेपाल सरकारले लिनुपर्ने हो। यो बन्यो, बनिसकेपछि फेरि जस्ताको जस्तै भइसकेको छ, बिग्रिसकेको छ।
महिनामा दुई तिन पटक सदरमुकाममा जानुपर्छ, मसिनो ग्याबिन जाली बुन्ने डोरी जस्तो तारमा बाँदर झैँ उल्टो गरी तारकै सहारामा अघि बढ्नुपर्छ। यो ब्यास गाउँपालिका चार सुनसरीकी हरुली देवी विष्टले भन्नुभयो। यो दार्चुलाको खबर हो। तुइनकै सहारामा अस्पताल जानुपर्छ, सदरमुकाम जाने मिति नजिकै गर्दा अघिल्लो दिनदेखि तुइन कसरी तर्ने भन्ने पिरोल रहेको हरुली देवीले बताउनुभयो। महिला भएर होइन, तुइन तर्न धेरै अप्ठ्यारो हुन्छ, के गर्ने, नतरे बालबच्चा भोकै राख्नुपर्छ, विष्टले भन्नुभयो। घरमा लोग्ने मान्छे नहुँदा सदरमुकाम आफै जानुपर्छ, बिरामी पर्दा पनि तुइन तडेरै सदरमुकाम अस्पतालमा जानुपर्छ। आजको कान्तिपुरमा खबर छ।
कर्णाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई युवकको अवस्था तेस्रो दिनसम्म पनि अज्ञात छ। सशस्त्र र नेपाल प्रहरीले निरन्तर खोजी कार्य जारी राखेका छन्। योगेश रावलले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा अब नागरिक मत।
हाम्रो होइन राम्रो छानौ, स्थानीय निर्वाचन 2074।
नागरिक मत स्थानीय निर्वाचनमा सही नेतृत्व छनौटका लागि जनमत निर्माणको पक्षमा केन्द्रित छ। स्थानीय निर्वाचनमा तपाईँको भोट हाम्रो कि राम्रो उम्मेद्वारलाई, नेपालगञ्जका कमल धामीको विचार।
राम्रो मान्छेलाई गर्नुपर्छ, किन भन्दाखेरि राम्रो मान्छे के हुन्छ भन्दाखेरि एबिलिटी क्यापेसिटी भएको मान्छेलाई चाहिँ दिनुपर्ने हुन्छ, किनकि उसलाई चाहिँ सबै कुराहरू होइन चौतर्फी कुराहरूको नलेज पनि हुन्छ होइन, हाम्रो भन्दा पनि होइन नाता कता हेर्नुभन्दा पनि पार्टीको, त्यसमा किनकि सबतर्फको नलेज हुन्छ कता विकास गर्ने के गर्ने भन्ने कुराहरूमा। अब बजारमा चाहिँ जो अब टोल छिमेकमा क्षमता भएको मान्छेलाई चाहिँ दिनुपर्ने जस्तो लाग्छ मलाई। अब म यस्तो मान्छेलाई भोट हाल्छु कि जो होइन समाजमा भिजेको, समाजमा जो गर्न सक्ने काम क्षमता भएको मान्छेलाई होइन, विकास प्रेमी भएको, क्षमतावान भएको, त्यसलाई चाहिँ अब भोट हाल्छु पनि र त्यसलाई भोट हाल्नको लागि सल्लाह पनि दिन चाहन्छु।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नेपालगञ्जमा अधिकांश दलले मेयरमा उम्मेदवारी टुङ्ग्याए, काङ्ग्रेस भने अझै अन्यलमा, काङ्ग्रेसको रोचक प्रतीक्षा।
बर्दियामा 33% महिला सहभागिताको कानुनी व्यवस्था मिच्दै दलहरू, दिनभरि भोकै बसेर कसरी भोट हाल्ने भन्ने बाँकेका मुस्लिम समुदायको चिन्ता।
दुर्गम क्षेत्रका उम्मेद्वारले नुन र चामलको डिपो राखिदिने आश्वासन दिएर भोट माग्दै, प्युठानमा पनि दलहरू तीव्र प्रचारमा, झण्डाले सडक रङ्गिए।
र बाजुरामा फेरिँदै भोटेको परम्परागत पेसा, जाजरकोटको केन्द्रीय विद्युत प्रसारण लाइन अलपत्र।
पश्चिम डायरी कृष्णसार fm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै टेकेन्द्र र म सावित्री बिदा हुन्छौँ। आज जेठ 14 गते आइतबार, मे 28 तारिक दोस्रो चरणको निर्वाचन आउन अब 17 दिन बाँकी। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।